अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको बिहानको पश्चिम डायरीमा टेकेन्द्र बस्याल र सावित्री गिरीको हार्दिक स्वागत छ। पश्चिम नेपालका प्रमुख खबरहरूको संगालो पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
मुख्य खबर शीर्षकका साथमा एनआईसी एसिया बैंक लिमिटेड।
एनआईसी एसिया बैंक पनि साथी पनि।
स्थानीय पुनर्संरचनामा हेरफेर, 22 स्थानीय तह थपिए, कैलाली र बाँकेमा एक एकवटा स्थानीय तह थप।
बाँकेमा राजनीतिक दलहरू चुनावी तयारीमा व्यस्त, काङ्ग्रेस सभापति देउवाको गृह जिल्ला डडेलधुरामा चुनावी चर्चा सुरु।
मुगुमा चुनावपछि यार्सा टिप्ने चटारो, कञ्चनपुरका थारू मतदातामा उत्साह।
र बाँकेमा गरिब परिवारको खोजी गरिने, नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानमुक्त गर्न नाला सफाइ सुरु।
बुद्ध एयर नेपालगञ्जबाट काठमाडौँ दैनिक 3 उडान।
सुरुवात भाडा दर 4,900। अझ सस्तो भाडाको लागि बुद्ध एयरको मोबाइल एपबाट सजिलै जानकारी लिन सकिन्छ।
सम्पर्क नम्बर 081-525-745 525-745 र काठमाडौँका लागि 01-5542-494।
पश्चिम डायरीको सुरुमा स्थानीय तह पुनर्संरचनामा हेरफेर भएको प्रसङ्ग छ। 22 स्थानीय तह थपिएका छन्। कैलाली र बाँकेमा एक एकवटा स्थानीय तह थप गरेको खबर रहेको छ। सरकारले सीमाना हेरफेर गर्दै तराई मधेसमा 22 वटा स्थानीय तह थप गरेको छ। 2 उपमहानगरपालिकालाई महानगरपालिका बनाइएको छ भने 24 गाउँपालिकालाई नगरपालिका घोषित गरिएको छ। अब स्थानीय तहको संख्या 746 पुगेको छ। मधेस केन्द्रित दल र नेताहरूको माग बमोजिम हिजो बसेको मन्त्री परिषद बैठकले तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या वृद्धि गरेको हो। मधेसी दल र नेताहरूले जनसङ्ख्याको अनुपातमा तराईका जिल्लामा गाउँपालिका र नगरपालिका को संख्या बढाउनु पर्ने माग गर्दै आएका थिए। 6 मधेसी दल एकीकृत भएर बनेको राष्ट्रिय जनता पार्टीलाई दोस्रो चरणको निर्वाचनमा सहभागी गराउन सरकारले स्थानीय तहको संख्या बढाएको हो। राजेश मिश्रले कान्तिपुरमा लेख्नु भएको छ। यस्तै बैठकले सुनसरीमा 2, सप्तरीमा 1, रौतहटमा 2, पर्सामा 1, धनुषामा 1, सर्लाहीमा 3, बारामा 1, नौलप्रासीमा 3, रूपन्देहीमा 3, कपिलवस्तुमा 3, कैलालीमा 1 र बाँकेमा 1 तह थप गरिएको छ। नागरिक पश्चिमेलीमा खबर रहेको छ।
पहिलो चरणको निर्वाचनको समयमा केही सुस्ताएका दलहरू यति बेला चुनावी चहलपहलमा देखिएका छन्। बाँके बर्दिया दाङमा चुनावी प्रचार प्रसारलाई तीव्रता दिएको छ। काङ्ग्रेस बाँकेले गाउँपालिका प्रमुखको पनि टुङ्गो लगाउन सकेको छैन। उम्मेद्वारकै विषयलाई लिएर सोमबार हिजो दिनभर बैठक बस्यो। नेपालगञ्ज उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखका लागि 22 नेताले दावी गरेपछि काङ्ग्रेसले नेताबाट 500 रुपियाँ शुल्कसहित निवेदन लिने निर्णय गरेको छ। काङ्ग्रेस बाँकेकी सभापति किरण कोइरालाले मेयरका लागि प्रदेशले छुट्टै उम्मेदवारी टुङ्गो लगाउने बताउनु भएको छ। गाउँपालिका प्रमुख, वडा प्रमुख र सदस्यको टुङ्गो जिल्लाबाटै गरिनेछ। एमाले नेपालगञ्ज उपमहानगरपालिका बाहेक कोहलपुर नगरपालिका र गाउँपालिकामा प्रमुखको उम्मेदवारी सार्वजनिक गरिसकेको छ। यता माओवादी केन्द्र बाँकेले गाउँपालिकाको हकमा वडा अध्यक्ष र सदस्यको टुङ्गो लगाइसकेको दावी गरेको छ। तर नेपालगञ्ज उपमहानगरपालिकाकामा प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य उम्मेद्वार छनौट गर्न सकेको छैन। माओवादी केन्द्र बाँके अध्यक्ष आइपी खरेलले भन्नुभयो, त्यसको पनि अन्तिम निर्णय गर्नका लागि बैठक बसिरहेका छौँ, छिट्टै समस्या समाधान गर्छौँ। बर्दियामा एमाले 2 साता अघि उम्मेदवारको नाम सार्वजनिक गरी निर्वाचनमा कार्यकर्तालाई परिचालन गरिसकेको छ। काङ्ग्रेस, माओवादी केन्द्र र रापरवाले पूर्ण रूपमा उम्मेद्वारको टुङ्गो नलगाए पनि घर दैलो अभियानलाई तीव्रता दिएका छन्। काङ्ग्रेसले ओडाको उम्मेद्वारको टुङ्गो लगभग लगाइसकेको जनाएको छ। चुनावी तयारीमा पश्चिमका राजनीतिक दलहरू जुटेका छन्। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
काङ्ग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा पहिलो चरणको स्थानीय तह चुनावको परिणामले प्रतिपक्ष दल एमालेलाई उत्साही बनाएको छ। एमालेप्रति देखिएको लहरको प्रभाव त्यहाँ पनि आकलन गरिन थालिएको छ। जिल्लामा जहिले पनि प्रतिपक्षको भूमिकामा बस्ने एमालेले यसपटक केही गाउँ तथा नगरमा जित हासिल गर्ने अड्कल काटिन थालिएको हो। वडा सदस्य र अध्यक्षमा काङ्ग्रेस जतिकै सिट प्राप्त गर्न सक्ने दावी उनीहरूले गरेका छन्। एमाले डडेलधुराका प्रचार विभाग प्रमुख केशव बोहराले पहिलो चरणमा देखिएको एमालेप्रतिको लहरको प्रभाव र काङ्ग्रेसभित्रकै अन्तर कलहको लाभ एमालेलाई हुने दावी समेत गर्नुभएको छ। चुनावको सङ्घारमै काङ्ग्रेस नगर सभापति एमाले प्रवेश गरेर उम्मेद्वार बनेपछि समीकरणमा फेरबदलको आकलन समेत गरिएको छ। देउवाको गृह जिल्लामा काङ्ग्रेस माओवादी केन्द्र तालमेलको चर्चा पनि चलेको छ। केन्द्रीय स्तरबाट तालमेल गरिन लागेको भन्दै स्थानीय नेताहरूले भने असन्तुष्टि जनाएका छन्। जिल्लाका अधिकांश कार्यकर्ताले काङ्ग्रेस बलियो भएको ठाउँमा माओवादीलाई स्पेस दिनु, खुट्टामा बन्चरो हान्नु जस्तै भएको टिप्पणी गरिरहेका छन्। मोहन बुढायरले कान्तिपुरमा खबर लेख्नु भएको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले पहिलो चरणको निर्वाचन पश्चात जिल्लाका नौवटै तहमा गाउँ तथा नगरको कार्यपालिका गठनको तयारी गरेको छ। सुर्खेतको खबर हो। स्थानीय तह निर्वाचन ऐन तथा नियमावली अनुसार गाउँ तथा नगर कार्यपालिकाको निर्वाचन व्यवस्था पिकाको काम गर्ने सभा गठन गर्नुपर्ने प्रावधान छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले जेठ 14 गतिदेखि गाउँ तथा नगर कार्यपालिकाको निर्वाचन तालिका प्रकाशन गरेको छ। गाउँपालिकाको हकमा स्थानीय तहको मतदाता नामावलीको नाम भएका दलित अल्पसङ्ख्यक समुदायबाट 2 र प्रत्यक्ष निर्वाचित महिला सदस्यबाट 4 निर्वाचित गर्नुपर्ने ऐनमा उल्लेख छ। आजको कान्तिपुरमा सुर्खेतबाट प्रकाश अधिकारीले खबर लेख्नु भएको छ। यस्तै अन्नपूर्णमा खबर रहेको छ। ललित बहादुर बुढा लेख्नुहुन्छ, 22 वर्षमा त खोला पनि फर्कन्छ भन्छन् तर नेपाली काङ्ग्रेसलाई वीरेन्द्रनगरमा आफ्नो गुमेको साग फर्काउन 30 वर्ष कुर्नु पर्यो। वैशाख 31 भएको स्थानीय तहको निर्वाचन मार्फत वीरेन्द्रनगरमा काङ्ग्रेसले गुमेको साग फिर्ता ल्याएको हो। नेकपा एमालेको गढका रूपमा चिनिएको ठाउँको स्थानमा बाजी मार्दै काङ्ग्रेसले वीरेन्द्रनगरमा 30 वर्षपछि कमब्याक गरेको हो। आजको अन्नपूर्णमा खबर छ।
कञ्चनपुरको भीमदत्त नगरपालिका राजीपुरका 46 वर्षीय हरिलाल डगौराले 2 दशक अघिको स्थानीय चुनावमा मतदान गर्नुभएको थियो। त्यो बेला र अहिलेको चुनावी माहौल उहाँलाई निकै फरक लागिरहेको छ। अहिले उत्साह पनि बढी छ। उहाँले भन्नुभयो, बदलिदो परिवेशले उत्साह बढेको होला। थारू बस्तीमा अहिले चुनावी माहौल उत्तिकै देखिन्छ। विगतमा कैलाली र कञ्चनपुर सहितको थरहट प्रदेशको माग गर्दै आन्दोलनमा सक्रिय कतिपय नेता कार्यकर्ता समेत मतदाताका माझमा पुगेका छन्। उनीहरू आफ्नो समुदायका वा नजिकका उम्मेद्वारका पक्षमा चुनावी माहौल बनाउन केन्द्रित देखिएका छन्। भवानी भट्टले कान्तिपुरमा खबर लेख्नु भएको छ।
मुगुको कार्मरङ गाउँपालिका 2 वडाध्यक्ष कार्मा तामाङसित 1 दर्जन स्थानीयवासी सोमबार सदरमुकाम गमगढीमा दौडधुप गर्दै थिए। उनीहरू सरकारी कामकाज वा विकास योजनाका लागि नभई यार्स सङ्कलनका लागि वन प्रवेश गर्ने समय ढिलो भएकोले दौडधुप गरिरहेका थिए। आवश्यक सुरक्षा व्यवस्था, राजस्व सङ्कलन तथा व्यवस्थापनका लागि सर्वपक्षीय सर्वदलीय छलफल गराउनु उनीहरूको लक्ष्य थियो। उक्त गाउँपालिकाका सबै वडा र बस्तीको वर्षभरिको पेटपालले आम्दानीको स्रोत नै यार्स भएको र गाउँपालिकाको राजस्वको मुख्य स्रोत पनि यही भएको उहाँले बताउनुभयो। यो वर्ष सबै निर्वाचनमा अलमल्लिएका कारण चोरहरू वनमा गइसकेकोले यसको सुरक्षा व्यवस्था, राजस्व सङ्कलन तथा व्यवस्थापन टोलीका विषयमा छिटो निर्णय गराउन सदरमुकाम पुगेको वडाध्यक्ष कर्मले बताउनुभयो। विगतका वर्षहरूमा वैशाख अन्तिम हप्तादेखि नै यार्सा सङ्कलनको कार्यको व्यवस्थापनको तयारी गरिने भए पनि यो वर्ष स्थानीय तहको निर्वाचनका कारण यार्सा सङ्कलन, राजस्व व्यवस्थापन लगायतका विषयमा बल्ल जिल्लाका सरकारवालाहरूलाई चटारो भएको छ। चुनावपछि यार्साको चटारो आजको नागरिकमा सुमन मल्लले खबर लेख्नु भएको छ।
निर्वाचन आचार संहिता र स्थानीय संरचना तथा व्यवस्थापन सम्बन्धी राजनीतिक दलहरूसँगको अन्तर्क्रिया कार्यक्रम नेपालगञ्जमा सम्पन्न गरिएको छ। अन्तर्क्रिया कार्यक्रममा स्थानीय तहका काम र यसको क्षेत्राधिकार के हुने र कस्तो व्यवस्था हुने र यसलाई कसरी सहजीकरण गर्ने भन्ने विषयमा राजनीतिक दलहरूको के कस्तो भूमिका हुन्छ भन्ने विषयमा छलफल गरिएको थियो। सद्भावमा खबर छ। यसैबीच दोस्रो चरणको निर्वाचनको तयारीसँगै 5 प्रदेशको बाँकेमा सहरदेखि गाउँसम्म पार्टीका झण्डा फहराउन थालिएको छ। आफ्नो मतदाता रहेका क्षेत्रमा सबैजसो राजनीतिक दलका झण्डा घर घरमा देखिन थालेका छन्। आफू कुन पार्टी निकट भन्ने प्रश्न पार्न जिल्लाका वडा, गाउँ, टोलका घरका छत छत र मुख्यद्वारमा प्रश्न देखिने गरी झण्डा लगाइएको छ। नागरिक पश्चिमेलीमा खबर रहेको छ। पश्चिम डायरीमा गर्मीका कारण आँखाका बिरामीहरूको संख्यामा वृद्धि,
आँखा पाक्ने रोग देखा परिसकेको छैन तर पनि अब मौसमको कारणले चिल्लाउने बिजाउने बिरामीहरूको संख्या जाडो मौसमको तुलनामा बढी देखिएको छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन् अहिलेलाई व्यापारिक विश्राम।
भर्ना खुल्यो
गुरुकुल सकर मन्टेश्वरी स्कुल एनसीसीएनचो कोहलपुर दुईमा प्ले ग्रुप नर्सरी एलकेजी युकेजीका लागि नयाँ भर्ना खुल्यो। मन्टेश्वरी तालिम प्राप्त शिक्षिकाहरूबाट मन्टेश्वरी विधिमा कक्षा सञ्चालन गरिन्छ। सिट सीमित छ। समयमै सम्पर्क राखी आफ्ना नानी बाबुहरूलाई सभ्य बनाई सुरक्षित भविष्य सुनिश्चित गर्नुहोस्।
सम्पर्क गुरुकुल सकर मन्टेश्वरी स्कुल एनसीसीएनचो कोहलपुर दुई बाँके। सम्पर्क नम्बर 081541132 98 61 76 601।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
त्यो जय बागेश्वरी पोलिक्लिनिक कोहलपुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग बाल रोग सर्जन हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके। हाम्रा सेवाहरू
24 घन्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके।
फोन नम्बर 081414007 र 98 482 63 399।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
मध्य तथा सुदूरपश्चिमको एकमात्र ठूलो अस्पताल फत्तेबाल आँखा अस्पतालमा अहिले आँखाका बिरामीले अस्पताल भरिएको छ। यो वर्ष अस्पतालले करिब 130,000 बिरामीको चेक जाँच गरेको छ भने झन्डै 20,000 आँखा अपरेसन गरेको अस्पतालले जनाएको छ। धुलो, धुवाँ, प्रदूषण, त्यसमाथि चर्किदो गर्मीका कारण पछिल्लो समय आँखाका बिरामीहरूको संख्यामा वृद्धि हुँदै गइरहेको छ। कमला हमालको रिपोर्ट।
बाँके कोहलपुर नगरपालिका वडा नम्बर 14 ढकेरीकी ललिता केसीलाई आँखाको कुनै समस्या नभए पनि गर्मी महिना सुरुवातसँगै आँखाबाट आँसु बग्ने, चिलाउने तथा दुख्ने समस्या भएकाले आइतबार नेपालगञ्जको फत्तेबाल आँखा अस्पतालमा उपचारका लागि भेटिनुभयो। यो समयमा अस्पतालमा आँखाका विभिन्न किसिमका समस्या लिएर जाने बिरामीहरूको संख्या धेरै रहेको हुन्छ। अस्पतालमा भेटिएका आँखाका बिरामीहरू
आगो आई गर्छु अनि आँखाको केही छैन, आँखा झन्झन अँध्यारोदेखि लाग्यो, आँखा छ, यो हात पनि दुख्छ, यो खुट्टु पनि दुख्छ, यही आँखा दुख, आँखा पिरले टाउको दुख्छ, तर टाउको अलिक कम हुँदै गयो, यो हात र खुट्टो दुखिया छ।
चर्को घाममा नाङ्गो आँखाले हेर्दा त्यसको प्रत्यक्ष असर आँखालाई पर्ने भएकाले पनि गर्मीमा आँखाका बिरामीहरू दिन प्रतिदिन बढ्दै गइरहेका छन्। आँखाको समस्या भएर अहिले दैनिक रूपमा 300-600 बिरामीहरू आँखाको समस्या लिएर फत्तेबाल आँखा अस्पताल आउने गरेको अस्पतालले जनाएको छ। अस्पतालका डाक्टर कौशल कुमार वर्मा,
अहिले अब हाम्रो अस्पतालमा दैनिक करिब 400-500 बिरामीहरू हाम्रो ओपिडीमा आइराखेका छन्। आउने बिरामीहरू मध्येमा अधिकांश भयो चस्मा अथवा भनौँ रेफ्रेक्टिभ एरर, त्यसको लागि आउने गरेका हुन्छन् भने अब त्यसमा जाने आएका मध्ये मोतियाबिन्दुको रोग लागेका बिरामीहरू पनि हुन्छन्। तर अहिले यो गर्मी महिना भएकोले शल्यक्रियाको संख्या तुलनात्मक रूप रूपमा कम छ जाडोको तुलनामा र अहिलेको यो गर्मी यामकै कारणले त्यस्तो खासै आँखा पाक्ने रोग देखा परिसकेको छैन तर पनि अब मौसमको कारणले चिल्लाउने बिजाउने बिरामीहरूको संख्या जाडो मौसमको तुलनामा बढी देखिएको छ र हरेक बिरामीहरूले आँखामा आँखा दुखेमा रातो भएमा अथवा धमिलो देखिएमा कुनै पनि व्यक्तिले त्यो आँखाको असामान्य लक्षण हो त्यो हुने बित्तिकै आँखा उपचार केन्द्रमा आँखा अस्पतालमा गएर आँखा जाँच गरायो भने अन्य रोगहरूबाट बच्न सकिन्छ आँखा सम्बन्धी।
गर्मीमा बाहिर निस्कदा कालो चस्मा प्रयोग गर्ने, छाताको प्रयोग गर्ने, समय समयमा सफा पानीले आँखालाई धुने र झोलिलो फलफुल र सागसब्जी नियमित खाएमा आँखाबाट लाग्ने रोगबाट बच्न सकिने चिकित्सकको सुझाव रहेको छ।
बर्खेयामको समयमा नेपालगञ्ज उपमहानगरपालिकाका क्षेत्रमा हुने डुबान मुक्त गर्न ढल तथा नाला सरसफाई कार्य सुरु गरिएको छ। नेपालगञ्ज उपमहानगरपालिकाको कार्यालयले जेसिबीको प्रयोग मार्फत सरसफाई सुरु गरेको हो। उपमहानगरपालिका क्षेत्रका ढल तथा नालालाई वर्षौँदेखि सरसफाई गरिएको छैन, यसले गर्दा सामान्य वर्षा हुने बित्तिकै डुब्ने समस्या निम्तिएको छ। उपमहानगरपालिकाले यस वर्ष बर्खा अगावै नाला सरसफाईको काम सुरु गरेपछि डुबान समस्याबाट थोरै भए पनि नगरवासीले मुक्ति पाउने अपेक्षा गरिएको छ। प्रत्येक वडामा नाला सरसफाई गर्नुपर्ने आवश्यकताका बीच उपमहानगरपालिकाले केही दिन यता मुख्य ढल नाला र जाम भएका नालेहरूमा जेसिबी मार्फत सरसफाई कार्य अगाडि बढाएको हो। आजको सद्भावमा खबर छ।
बाँके जिल्लामा गरिब परिवारको पहिचान सुरु गरिएको छ। यसले उनीहरूको एकिन अवस्थाबारे तथ्याङ्क निकाल्न सहज हुनेछ। यसअघि 2066 तयार पारिएको गरिबी नक्साङ्कन प्रतिवेदन अनुसार जिल्लाका अधिकांश ग्रामीण क्षेत्रका स्थानीय गरिबीको रेखामुनि थिए। तत्कालीन 44 मध्ये 25 गाविसका स्थानीय विपन्न रहेका थिए। राप्तीपारीको नरेनापुर गाउँपालिकामा सबैभन्दा बढी विपन्न वर्ग छन्। त्यहाँ सरकारको उपस्थिति न्यून हुँदा शिक्षा स्वास्थ्यका क्षेत्रमा पनि कम पहुँच छ। नेपालगञ्ज उपमहानगरपालिकामा पर्ने जयसपुर परसपुर पिप्रहवा विपन्नमा परेका छन्। त्यसै गरी राप्ती सुनारी गाउँपालिकाको बैजापुर फतेपुर पनि विपन्न वर्गमा परेका छन्। बैजनाथ गाउँपालिकाको टिटिहरिया बनकटुवा सोनपुर पनि विपन्नको सूचीमा छन्। नरेनापुर गाउँपालिकाको मटैया नरेनापुर कालाफाँटा कटकुइया लक्ष्मणपुर गङ्गापुर गाउँ पनि विपन्नमा पर्छन्। डुडुवा गाउँपालिकाको होलिया बनकटी र जानकी गाउँपालिकाका इन्द्रपुर गणनापुर पनि त्यही सूचीमा परेका छन्। बाँकेका स्थानीय विकास अधिकारी हरि प्याकुरेलले विभिन्न सामाजिक संस्थाको सहयोगमा जिल्लाको गरिबी सूचाङ्कबारे अध्ययन सुरु गरिने बताउनु भएको छ। कान्तिपुरमा खबर छ।
पार्टीभित्रको आन्तरिक कलहलाई समयमै समाधान नगर्दा नेपाली काङ्ग्रेसका पूर्व जिल्ला सचिव विजय यादवले पार्टी परित्याग गर्नुभएको छ। नेपाली काङ्ग्रेसभित्र दशौँको समयसम्म राजनीति गरेका यादव सङ्घीय समाजवादी फोरम नेपालमा प्रवेश गर्नुभएको हो। उहाँलाई पूर्व मन्त्री एवं सङ्घीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य मोहम्मद इस्तियाक राईले नेपालगञ्जस्थित पार्टी कार्यालयमा आइतबार सदस्यता प्रदान गर्नुभएको छ। यादवसहित काङ्ग्रेसका 15 जना कार्यकर्ताले पनि पार्टी परित्याग गरेको बताइएको छ। आजको सद्भावमा खबर छ।
डोटीको शिखर नगरपालिका 8 तिलतालीमा वैशाख 27 गते आएको बाढीका कारण विस्थापित भएका घर परिवारले सरकारसँग सुरक्षित बासस्थानको माग गर्दै बस्ती स्थानान्तरण गर्नुपर्ने बताएका छन्। उनीहरूले वर्षेनी आउने बाढीबाट विस्थापित भइरहनुपर्ने भएकाले आफूहरूलाई अन्यत्र सुरक्षित स्थानमा बस्ने व्यवस्था गरिदिन माग गरेका हुन्। खगेन्द्र बहादुर सिंहले अन्नपूर्ण पोस्टमा खबर लेख्नु भएको छ।
रुकुम सानोभेरी गाउँपालिका 4 गराइलाका नरबहादुर मल्लले वैशाख 31 भोट हाल्दा माओवादीले जितोस् भन्ने चाहेका थिए। उहाँको त्यो चाहना पछाडि एउटै स्वार्थ थियो, जनसत्ताको घाउ पुरियोस्। उहाँको मनोकामना पुरा भयो। माओवादीले रुकुममा 1-0 विजय प्राप्त गरेको छ। माओवादीको यो विजय आफ्ना लागि खोसिएको जग्गा फिर्ता हुने उत्सव बनोस् उहाँले भन्नुभयो। माओवादीको जनसत्ताले पास गरेकै कारण जग्गा खोसियो। मल्लले भन्नुभयो, जग्गा फिर्ता हुने आशाले माओवादीलाई भोट हालेको हुँ। मतको कदर हुने उहाँको विश्वास छ। स्थानीय तह निर्वाचनमा जनसत्ताको घाउ पुर्ने आशामा धेरैले माओवादीलाई रुकुममा भोट हालेको खबर आजको कान नागरिकमा देवेन्द्र बस्नेतले दाङबाट लेख्नु भएको छ।
स्थानीय तह निर्वाचनको सुरक्षाका लागि भर्ना भएका म्यादी प्रहरीलाई एक हवलदारले कुटेपछि कालीकोट जिल्लामा तनाव बढेको छ। जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवलदार प्रेमचन्दले म्यादी प्रहरीलाई लाइन लगाएर कुटेको पीडितले बताएका छन्। उता बझाङमा वैशाख उता बझाङमा म्यादी प्रहरीमा भर्ना भएका शिक्षक नरेश मल्ल अहिले चिन्तित बन्नुभएको छ। शैक्षिक सत्रको पहिलो महिनामा विद्यार्थी भर्नामै जाने र त्यो समयको सदुपयोग हुने भन्दै मल्ल म्यादी प्रहरीमा भर्ना हुनुभएको खबर छ। जगत खड्काले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा दलहरूको उम्मेदवारी सार्वजनिकमा भएको ढिलाइबारे नागरिक बुझाई।
दलहरूले अब राम्रो को त कस्तो राम्रो कस्तो नराम्रो भन्ने कुरामा अहिले अन्नोल भएको हुनाले यो धेरै समय लागेको हो।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स पछाडि फोन नम्बर 081-5280-11-5280-12।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
हुन्डाई ट्राफिक सेफ्टी।
सवारी चलाउँदा सिट बेल्टको प्रयोग गरौँ। तथ्याङ्कले देखाए अनुसार सिट बेल्ट सही तरिकाले प्रयोग गरेको खण्डमा दुर्घटनामा परि हुने मृत्युमा 61% कमी आउँछ। जोखिममा नपरौँ, सुरक्षित रहौँ।
लक्ष्मी हुन्डाई नेपालको सामाजिक प्रयास।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी krishnasarfm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर। दोस्रो चरणको निर्वाचनको मिति नजिकै गर्दा समेत दलहरूले प्रमुख पदमा उम्मेदवारी टुङ्गो लगाउन सकेका छैनन्। साना पदहरूको उम्मेदवारी सार्वजनिक गरे तापनि प्रमुख पदमा कसलाई उम्मेदवारी बनाउने भन्ने बारेमा बाँकेमा दलहरूले अझै टुङ्गो लगाउन नसकेका हुन्। दलहरूले उम्मेदवारी सार्वजनिकमा गरेको ढिलाइबारे सर्वसाधारण के सुनौ साथी शम्भु थारूले संकलन गर्नुभएको नागरिक आवाज।
म ऋषिराज सेपोटा। यो आफ्नो पार्टीको आफ्नो निर्णय गर्दै हुनुहुन्छ होला। पार्टीमा धेरै आकांक्षीहरू हुन्छन्, पद एउटै हुन्छ, त्यो भएको कारणले पनि सबै पार्टीले एक्सर्साइज गरिरहनु भएकै होला।
मेरो नाम रचना श्रेष्ठ हो। एकचोटिको यो स्थानीय निकायको चुनावमा भाग लिन पाउने कि नपाउने भन्ने सबैजना एकदमै धेरै महत्वाकांक्षी बोकेर उम्मेद्वार एकजना हुन्छन्, प्रमुख पदमा उपप्रमुख एकजना हुन्छन् भने अब पार्टीले पनि धेरैजनाको नाम पठाएको अवस्थाले गर्दा पनि आफ्नो उम्मेदवारी यहाँ टुङ्गो लाउन सकिरहेको छैन।
मेरो नाम पुरन सिंह ठकुरी हो। अहिले जर्नेसन 2 शताब्दी भित्र जाने चुनाव भइराखेको हुँदा दलहरूले अब राम्रो को त कस्तो राम्रो कस्तो नराम्रो भन्ने कुरामा अहिले अन्नोल भएको हुनाले यो धेरै समय लागेको हो।
मेरो गोविन्द प्रसाद घिमिरे। सबै दलले एक अर्काको बाटो हेरेको छन्। कुन दलले कस्तो व्यक्तिलाई चाहिने दिन्छ पद, काङ्ग्रेसले पहाडियालाई दियो भने मधेसी समुदायलाई दिने, एमाले अथवा माओवादीले, यसरी चाहिने उनीहरूले तालमेल गरेर आफ्नो जित्ने चाहिने उसमा र लास्टमा चाहिने यहाँको चाहिने अहिले पहिले मतगणना अनुसार सबैले तालमेलमा पनि लागेको हुनाले कसैसित तालमेल हुन्छ कि भन्ने विचारले पनि यसो गरेका हुन् कि जस्तो मलाई लाग्छ।
कमरुद्दिन राई। अब सबैको आफ्नो आफ्नो समस्या हुन्छ। अब चाहिँ यो समस्या कारण अब मान्छेले के हुन्छ भने हामी लास्टमा गएर फाइनल गर्छौँ। त्यस अनुसार चाहिँ उम्मेदवार आउन चाहिँ विभिन्न कल्चरको मान्छेको बसोबास हुन्छ, मान्छेले त्यही आशा हेरेर बसे होला।
नेपालगञ्जमा अन्तर्विद्यालय एवं खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। जिल्ला समन्वय समिति बाँके र बाँके जिल्ला ब्याडमिन्टन सङ्घको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो। उक्त प्रतियोगिताको प्रमुख जिल्ला अधिकारीले हिजो उद्घाटन गर्नुभएको छ। प्रतियोगितामा बाँकेसहित सुर्खेत, दाङ, कैलाली र कञ्चनपुरका गरी 60 टिमको सहभागिता रहेको छ। यता सुर्खेतको वीरेन्द्रनगरमा जारी जिल्ला स्तरीय इन्फाल लिग फुटबल प्रतियोगिताको सेमी फाइनलको समीकरण पुरा भएको छ। क्वार्टर फाइनल चरण अन्तर्गत सोमबार भएका 2 खेलमा आफ्नो खेल जित्दै वीरेन्द्रनगर र सिद्ध पाइला अघि बढेपछि प्रतियोगिताको सेमी फाइनल समीकरण पुरा भएको हो। आजको नागरिक पश्चिमेलीमा खबर छ।
धनगढ़ी बजारमै एक वृद्ध दम्पतिको नाटकीय शैलीमा विभत्स ढंगले हत्या गरिएको छ। वृद्ध वृद्धलाई हत्या गरेर घर कब्जामा लिई खसी काटेर एक समूहले रातभर भोज बदेर र नाचगान गरेको पाइएको छ। सदरमुकाम धनगढ़ी बजारमै नाटकीय शैलीमा हत्या भएपछि आफन्त र स्थानीयले असुरक्षा महसुस भएको भन्दै हिजो प्रहरी कार्यालय र प्रशासन कार्यालय अघि प्रदर्शन गरेका छन्। धनगढ़ी उपमहानगरपालिका साथ छात्रावास टोलमा बस्ने पूर्व शिक्षक 72 वर्षीय बद्री प्रसाद जोशी र 65 वर्षीय कुन्तादेवी जोशीको धारिलो हतियार प्रयोग गरी हत्या भएको खबर नागरिक दैनिकमा छ।
बाँकेमा अहिले 55 इट्टा उद्योग छन्, जहाँ 150 देखि 400 एउटै उद्योगमा रोजगारी पाएका छन्। जिल्लाका इट्टा उद्योगबाट रोजगारी पाउनेको संख्या 12,000 बढिरहेको छ। इट्टा उद्योग व्यवसाय संघ बाँकेका अनुसार 12,000 रोजगारी पाइरहेका हुन्। जिल्लाका अन्य उद्योग औद्योगिक क्षेत्र पछि इट्टा उद्योग रोजगारी प्राप्त गर्ने ठूलो क्षेत्रमा पर्दछ। आजको मिसन टुडेमा खबर छ।
पश्चिम डायरीमा अब केही खबर संक्षेपमा। डडेलधुराको चुरे र महाभारत क्षेत्रका वन जंगलमा आगो लाग्ने क्रम बढेको छ। पछिल्लो समयमा पानी परेर नयाँ घाँस पलाउने अवस्थामा जथाभावी आगो लगाउँदा चुरे र महाभारत क्षेत्रका वनमा सफा सखाप हुन थालेको हो। चरीचरण र घाँसका लागि छुट्याइएका वनमा आगो लगाउँदा नियन्त्रण गर्न नसकी अन्य वनमा डडेलो लाग्ने गरेको स्थानीय व्यक्तिको भनाइ छ। यसैबीच महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जका आंशिक प्राध्यापकहरूले हिजो पनि आन्दोलन जारी राखेका छन्। देशभरि गरिरहेको आन्दोलन अन्तर्गत अनिश्चितकालीन प्राध्यापकहरूले पेनडाउन अर्थात् अध्यापन नगराएका हुन्। उता महेन्द्र बहुमुखी क्याम्पस घोराईदाङमा पनि कार्यरत आंशिक ज्यालादारी प्राध्यापकहरूले आफूहरूलाई अस्थायी करारमा राखिनुपर्ने माग स्थायीमा राखिनुपर्ने माग गर्दै आन्दोलनलाई जारी राखेको खबर रहेको छ। उता माथिल्लो हुम्लाका प्राथमिक तहका पाठ्यपुस्तक 3 महिनापछि जिल्लामा आइपुगेका छन्। पुस्तक सदरमुकाम सिमकोटमा आए लगत्तै विद्यार्थीहरूले पुस्तक लैजान सुरु गरेका हुन्। अहिलेसम्म 35 विद्यालयहरूले पुस्तक लगिसकेको र लैजाने क्रम जारी रहेको पुस्तक विक्रेता रोकाया पुस्तक पसलका सञ्चालक ज्ञान बहादुर रोकायाले बताउनु भएको खबर रहेको छ।
पश्चिम डायरीमा अब नागरिक मत
हाम्रो होइन राम्रो छानौ स्थानीय निर्वाचन 2074
नागरिक मत स्थानीय निर्वाचनमा सही नेतृत्व छनौटका लागि जनमत निर्माणका पक्षमा केन्द्रित छ। स्थानीय निर्वाचनमा तपाईँको भोट हाम्रो कि राम्रो उम्मेद्वारलाई बाँकेको खजुरा गाउँपालिका 2 सीतापुरका समाजसेवी उमा थापा मगरको विचार।
अहिलेको स्थानीय निर्वाचनमा जुन 20 वर्षपछिको अहिले चुनाव भइरहेको छ, जनताहरू सबै एकदमै हर्षित भएको छ। म पनि एकदम खुसी छु किनकि 20 वर्षपछिले हामीले आफ्नो एउटा हाम्रो व्यक्ति नै कि राम्रो व्यक्तिलाई हामीले चुनेर र हाम्रो अहिले समाजमा हाम्रो आफ्नो ठाउँमा आफ्नो के अरे समाजलाई एउटा परिवर्तन गर्न सक्ने खालको र राम्रो एउटा सबै सम्मान पार्टीहरूलाई मिलाएर लग्न सक्ने व्यक्तिलाई हामीले चुन्नुपर्छ र मैले चुन्नेछु अहिले। र हामी एउटा विकासको लागि हामीले एउटा बाहिर केन्द्रसम्म धाउनु पर्थ्यो भने अहिले हामी आफ्नै एउटा सिंहदरबार जस्तै हाम्रो यहीँ वार्डमा नै हामीले छनौट गरेर हाम्रो आफ्नो उम्मेदवारलाई हामीले जुन उहाँहरूले जुन हामी काम परेको बेला सम्पूर्णलाई सम्मान व्यवहार गरेर र समस्यालाई समाधान गर्न सक्ने व्यक्तिलाई हामीले छनौट गर्नेछु।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
स्थानीय पुनर्संरचनामा हेरफेर 22 स्थानीय तह थपिए। कैलाली र बाँकेमा 1-1 स्थानीय तह थप।
बाँकेमा राजनीतिक दलहरू चुनावी तयारीमा व्यस्त। काङ्ग्रेस सभापति देउवाको गृह जिल्ला डडेलधुरामा चुनावी चर्चा सुरु।
मुगुमा चुनावपछि आरसा टिप्ने चटारो। कञ्चनपुरका थारू मतदातामा उत्साह।
र बाँकेमा गरिबी परिवारको खोजी गरिने। नेपालगञ्ज उपमहानगरपालिकालाई डुबानमुक्त गर्न नाला सफाई सुरु।
पश्चिम डायरी कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै टेकेन्द्र र म सावित्री बिदा हुन्छौँ। आज जेठ 9 गते मंगलबार, मे 23 तारिक दोस्रो चरणको निर्वाचन आउन अब 22 दिन बाँकी। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।